सुबह बहार बन के जो आई सदाए दोस्त, एक एक खबर हयात का सामान बन गई। जामे जम, पेशकश रेडियो तेहरान।
अजीज सामेईन, मोहम्मद व आले मोहम्मद पर दुरूद व सलाम के साथ दीनी व अखलाकी मालूमात पर मुश्तमिल आपका पसंदीदा प्रोग्राम जामे जम लेकर हाजिर हैं। हुसैन अख्तर का सलाम कबूल कीजिए। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम फरमाते हैं, तमाम मखलूक खुदा का कुनबा है और खुदा के नज़दीक महबूब तरीन फ़र्द वो है जो खुदा के कुनबे को फ़ायदा पहुँचाए और उनके घरों में से किसी घर में खुशी दाखिल करे। सुनते रहिए जामे जम। क़ुरान करीम एक ऐसे मुआशरे की तश्कील पर जोर देता है जिसकी बुनियाद दोस्ती और मिलजुल कर ज़िंदगी बसर करना हो, लेकिन देखना यह है कि कौन लोग दोस्ती और मुआशरत के काबिल हैं। खुदावंद आलम रसूल करीम से फरमाता है, वस्बिर नफसक। यहाँ खुदावंद आलम बराह रास्त पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि व आलि वसल्लम से ख़िताब फरमा रहा है, लेकिन दरअसल आ हज़रत के तवस्सुस से तमाम अफराद बशर से मुखातिब है। यह अंदाज़े तखातुब लोगों के सामने मौजू की अहमियत में मज़ीद इजाफा कर देता है, क्योंकि जब रब करीम अपने हबीब और मखलूक़ात में से अपनी महबूब तरीन हस्ती से एक अमल का खासगार है और इस सिलसिले में उन्हें तकलीफ़ और मशक्क़त बर्दाश्त करने का हुक्म दे रहा है, तो कैसे हो सकता है कि आम लोगों से ये मुतालबा न करे। खुदावंद आलम का इरशाद गिरामी है, अपने नफ्स को उन लोगों के साथ सब्र पर आमादा करो जो सुबह शाम अपने परवरदिगार को पुकारते हैं और उसी की मर्जी के तलबगार हैं, और ख़बरदार तुम्हारी निगाहें उनकी तरफ से फिर न जाएं कि तुम जिंदगानी दुनिया की जीनत के तलबगार बन जाओ, और किसी भी सूरत उसकी इताअत न करना जिसके कल्ब को हमने अपनी याद से महरूम कर दिया है और वह अपनी ख्वाहिशात का पैरोकार है और उसका काम सरासर ज्यादती करना है। यानी ऐसे अफराद से दोस्ती कीजिए जिनकी ज़िंदगी बस खुदा के लिए हो, वो सिर्फ उसी की परस्तिश करते हों और उनका मकसद खुदा ही हो, क्योंकि ऐसे अफराद की दोस्ती ईमान में इजाफा करती है और वो आपसे अपनी दोस्ती के बंधन की हिफाजत करते हैं और अपने अहद व पैमान पर बाकी रहते हैं। परवरदिगार आलम ने दोजख में दाखिल होते वक्त अहले अज़ाब की चीख व पुकार और मदद की इल्तिजा का जिक्र करते हुए दोस्त की अहमियत और उसके किरदार के मुतालिक बयान किया है। रोज़े क़यामत वो किस तरह फरियाद कर रहे होंगे, क़ुरान उनकी ज़बान में कहता है, अब हमारे लिए कोई शफाअत करने वाला भी नहीं है और न कोई दिलपसंद दोस्त है। फरजंदे रसूल हजरत इमाम जाफर सादिक अलैहिस्सलाम इस आयत की तफसीर में फरमाते हैं, दोस्त का किरदार इस दर्जा अहम और अजीम है कि अहले अजाब भी अपने दोस्तों को मदद के लिए बुलाएंगे, और कबल इसके कि जहन्नम के खोलते पानी हमीम को पिएं, आतश जहन्नम में उन्हें पुकारेंगे। परवरदिगार आलम उनकी हालत बयान करते हुए फरमाता है, वो कहेंगे, न अब कोई हमारी शफाअत करने वाला है न ही कोई मुखलिस दोस्त। आयत मुबारका में सदीक हमीम से मुराद ऐसा मुखलिस और हकीकी दोस्त है जो वफादार हो और दोस्त की मदद के लिए उठ खड़ा हो, यहाँ तक कि अहले अजाब भी अपने दाएं बाएं देखेंगे और अपने किसी दोस्त को तलाश करेंगे, लेकिन उन्हें उनमें से कोई भी नज़र नहीं आएगा, लिहाजा एक दूसरे से सवाल करेंगे कि मेरा वो फिदाकार दोस्त कहाँ है। उस वक्त उन्हें एहसास होगा कि गैर मोमिन और गैर खुदा परस्त शख्स के साथ उनकी दोस्ती किसी मजबूत बुनियाद पर उस्तवार न थी, लिहाजा मौत के बाद बाकी नहीं रही। कुरान करीम आवाज़ दे रहा है, आज के दिन साहिबान तकवा के सिवा तमाम दोस्त एक दूसरे के दुश्मन हो जाएंगे। अब जो शख्स भी तागूत का इनकार करे, अल्लाह पर ईमान ले आए, वो उसकी मजबूत रस्सी से मुतमस्सिक हो गया है। جس کے ٹوٹنے کا امکان نہیں ہے۔ اسی طرح پروردگار عالم نے برے اور غیر مناسب دوستوں کے متعلق بھی ارشاد فرمایا ہے، یہ ایسے دوست ہیں جن کی دوستی پر لوگ روز قیامت شرمندہ ہوں گے۔ پروردگار عالم فرماتا ہے، جس دن ظلم کرنے والا مارے افسوس کے اپنے ہاتھ کاٹنے لگے گا اور کہے گا، کاش میں بھی رسول اسلام کے ساتھ دین کا سیدھا راستہ اختیار کرتا۔ آیت میں ظالم سے مراد ایسا شخص ہے جس نے کفر، گمراہی اور گناہ کی راہ اختیار کر کے اپنے اوپر ظلم کیا ہے۔ یہ شخص روز قیامت حسرت و اندوہ کے عالم میں کہے گا کہ کاش میں نے رسول کی دکھائی ہوئی راہ اختیار کی ہوتی۔ قرآن کریم مذکورہ بالا آیت میں آگے چل کر اس افسوس کرنے والے کی زبان میں کہتا ہے، ہائے افسوس، کاش میں نے فلاں شخص کو اپنا دوست نہ بنایا ہوتا۔ اس سے سوال کیا جائے گا، تمہیں کیا ہوا ہے، فلاں نے تمہارے ساتھ کیا 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 ہے؟ وہ جواب میں کہے گا، اس نے ذکر یعنی کلام الہی آنے کے بعد بھی مجھے گمراہ کر دیا، اور شیطان تو آدمی کو رسوا کرنے والا ہے ہی۔ جی ہاں، شیطان چاہے وہ جنوں میں سے ہو چاہے انسانوں میں سے، بالآخر وہ انسان کو تنہا چھوڑ دے گا۔ اور سامعین، اب پیش ہے ایک سامع کا خط۔ محترم رشید ناز صاحب فیصل آباد پاکستان سے اپنے برقی خط میں لکھتے ہیں کہ ریڈیو نے جہاں لوگوں کو معلومات اور تفریح فراہم کی ہے، وہیں قدرتی آفات سے لے کر ٹریفک جیسے مسائل کو بھی سب سے پہلے ریڈیو نے ہی کور کیا ہے۔ ریڈیو کی اہمیت کسی بھی دور میں کسی بھی طرح سے کم نہیں ہوئی ہے۔ ریڈیو کی اہمیت مسلمہ ہے۔ اگر اپنے معاشرے کی بات کریں تو لوڈ شیڈنگ ہمارے یہاں کا سب سے بڑا مسئلہ ہے۔ ایسی صورت میں ریڈیو اپنا مقام اور مزید بناتا جا رہا ہے اور آگے نکلتا جا رہا ہے۔ میرے لیے ریڈیو سننا سب سے عزیز ہے۔ اور سامعین، محترم رشید ناز صاحب کے شکریہ کے ساتھ اب پیش ہے ایک داستان۔
قدیم زمانے کا ذکر ہے کہ کسی صحرا میں ایک بادیہ نشین عرب رہا کرتا تھا۔ اس نے ایک بے آب و گیا صحرا میں خیمہ لگا رکھا تھا اور اونٹوں کی پرورش کیا کرتا تھا۔ وہ ضروری اشیاء خریدنے کے لیے اکثر شہر جایا آیا کرتا تھا۔ اس کی ایک شہری سے دوستی ہو گئی، اور جب بھی شہر جاتا احوال پرسی کے لیے اپنے دوست کے گھر ضرور جاتا۔ عرب بدھو یہ سوچ کر کہ خالی ہاتھ نہ جائے، ہر بار اپنے ساتھ دودھ سے بھرا ایک کوزہ اس کے لیے ضرور لے جاتا۔ وقت گزرنے کے ساتھ ساتھ اس شہری کو بھی اونٹنی کے دودھ کا چسکا لگ گیا، اور وہ ہمیشہ اس انتظار میں رہتا کہ کب اس کا بدو دوست آئے اور اونٹ کا دودھ اسے پینا نصیب ہو۔ بادیا نشین عرب مہینے میں ایک بار ضرور شہر آیا کرتا تھا، لیکن اچانک اس کی زندگی میں ایسا واقعہ پیش آیا کہ وہ دو تین ماہ تک شہر نہ جا سکا۔ وہ اپنے ارد گرد رہنے والے دوسرے بادیا نشینوں سے کہتا کہ جب وہ شہر جائیں تو اس کے لیے بھی سامان خریدتے لائیں، اور اس طرح اس کا کام چل جاتا۔ جب لگاتار کئی مہینے گزر گئے اور دوستوں نے ایک دوسرے کو نہ دیکھا تو شہری دوست نے اپنے آپ سے کہا، ارے بھائی، جانے سے آنا ہوتا ہے، مدتوں سے میرے دوست کا اتا پتا نہیں ہے، اب میری ذمہ داری بنتی ہے کہ میں اس کی خبر لوں کہ کس حال میں ہے۔ یہ سوچ کر وہ اٹھا، گھوڑے کی زین کسی، دوست کے لیے تحفہ لیا اور صحرا کی راہ لی تاکہ دوست سے ملاقات بھی ہو جائے اور اونٹنی کے دودھ سے پیٹ کا جہنم بھی ٹھنڈا کیا جا سکے جس کی اسے عادت سی پڑ گئی تھی۔ وہ شہر سے باہر نکلا تو موسم نے انگڑائی لی اور ہوا کا رخ بدلنے لگا۔ ہلکی ہلکی مگر ٹھنڈی ٹھنڈی ہوا چلنا شروع ہو گئی۔ وہ جیسے جیسے آگے بڑھتا رہا، ہوا تیز اور تیز تر ہوتی چلی گئی۔ ابھی وہ اپنے دوست کے خیمے کے قریب بھی نہیں پہنچ پایا تھا کہ صحرا میں طوفان سا اٹھ کھڑا ہوا۔ شہری بابو کا صحرائی طوفان سے کبھی واسطہ بھی نہیں پڑا، لیکن پھر بھی اس نے اپنے سفر کو جاری رکھا۔ اور خود کو یہ تسلی دیتا جاتا تھا کہ تھوڑی دیر میں تو اپنے دوست کے خیمے تک پہنچ ہی جاؤں گا، وہاں آرام کروں گا، وہ میرے لیے اونٹنی کا تازہ تازہ دودھ لائے گا، ہم دونوں گپ شپ لگائیں گے اور اونٹنی کا دودھ بھی پئیں گے۔ لیکن آہستہ آہستہ طوفان نے ایسی شدت اختیار کی کہ شہری کا حوصلہ جواب دے گیا اور وہ گھوڑے سے اتر کر اس کے پیٹ کے نیچے پناہ لینے پر مجبور ہو گیا۔ صحرا کی ریت اس کی آنکھوں میں کانٹوں کی طرح چبھ رہی تھی۔ ابھی وہ ریت کے طوفان سے پنجہ آزمائی کر رہا تھا کہ اسے دور سے کچھ سائے سے آتے دکھائی دیے۔ جب وہ قریب آئے تو پتا چلا کہ ڈاکو ہیں۔ ابھی وہ پوری طرح اپنے آپ کو سنبھال بھی نہیں پایا تھا کہ ڈاکوؤں نے اس پر ہلّا بول دیا اور اس کا سارا سامان لوٹ لیا، اور ہاں اس کا گھوڑا بھی لے گئے۔ شہری کے پاس نہ تو اب گھوڑا تھا کہ اس پر سواری کی جائے اور نہ ہی پیسہ تھا۔ وہ پیدل ہی چلا، مگر صحرا کی طرف نہیں بلکہ اس نے اپنا رخ شہر کی طرف موڑ لیا اور راستے میں خود سے کہتا جاتا تھا کہ نہ شیر شتر نہ دیدار عرب، یعنی اونٹنی کا دودھ چاہیے نہ عرب بدو سے ملاقات۔
سامعین، اسی کے ساتھ پروگرام جامع جم اپنے اختتام کو پہنچا۔ اجازت دیجیے، خدا حافظ۔